अच्छा भाई, आगे सबक देखिए। फसलुन फइन जाना मुदब्बरुन औ उम्मु वलदिन जमीन सईदुल अकल्ल मिनल कीमती व मिनल अर्शी इदला हकली वली जिनायती फी अक्सरा मिनल अर्शी वला मन अमिनल मौला फी अक्सरा मिनल कीमती। फइन जाना उखरा शारक वली सानियती वली यल ऊला फी कीमतिन दुफियत इलैही बिकजाइन इद लैस फी जिनायाति ही इल्ला कीमतुं वाहिदतुं वत्तबअ सय्यिद औ वली अल ऊला इन दुफियत बिला कज़ाइन। किताबुल जिनायात चल रही है भाई, और अब मुदब्बर या उम्मे वलद कोई जिनायत करें तो अब क्या किया जाएगा? आप जानते हैं मुदब्बर वो गुलाम है जिसको आका ने कह दिया कि मेरे मरने के बाद तू आजाद है। तो ये गुलाम या ये बांदी जो होगी वो मुदब्बर कहलाएंगे, और अब आजादी इनका हक बन गया। इनके इस हक आजादी को अब फसख नहीं किया जा सकता। अगर इनकी जिंदगी में आका का इंतकाल हो गया तो इन्होंने हर हाल में आजाद होना है। चुनांचे आका के लिए इनको बेचना भी जायज नहीं अब, क्योंकि अगर बेचेगा तो मुश्तरी मालिक बन जाएगा, तो इन बेचारों का तो हक आजादी जाया होगा। लिहाजा अब इनको बेचने की भी गुंजाइश नहीं। बाकी हर एतबार से ये आम गुलाम हैं, लेकिन लेकिन आजादी के एतबार से अब आजादी इनका हक बन चुका है। इसी तरह उम्मे वलद वो बांदी है जिससे आका की औलाद पैदा हुई और आका ने इकरार भी कर लिया कि ये मेरी औलाद है, तो ये उसकी उम्मे वलद बन गई। मैंने बतलाया था एक है फिराश ज़ईफ, एक है फिराश कवी। बीवी के साथ निकाह हुआ है वो है फिराश कवी। फिराश कवी, फिराश फिराश याद रखो इस्तिलाही लफ्ज है। फिराश वैसे तो बिस्तर और बिछोने को कहते हैं, लेकिन यहां फिराश का मानना है किसी औरत का किसी मर्द के बच्चों को जन्म देने के लिए मुख्तस होना। जब कोई शख्स किसी औरत से निकाह करता है तो गोया ये औरत मुख्तस हो गई, अब ये इसी के बच्चों को जन्म देगी। बात समझ में आ गई? तो ये जो फिराश है ये दो किस्म का है, एक फिराश कवी है एक फिराश ज़ईफ है। बीवी जो है उससे निकाह हुआ है ये है फिराश कवी, और बांदी उसकी ममलूका है, उससे भी आका के लिए सोहबत जायज होती है लेकिन वो फिराश ज़ईफ है। तो फिराश कवी से जब कोई औलाद होगी यानी बीवी से, वो खुद बखुद खावंद की शुमार होगी, वहां उसके खावंद के इकरार की कोई जरूरत नहीं है। लेकिन बांदी जो है वो फिराश ज़ईफ है, उससे अगर कोई औलाद हो तो वो खुद बखुद खावंद की नहीं शुमार होगी जब तक खावंद अपनी जुबान से इकरार न कर ले। फर्क समझ में आया भाई? तो ये उम्मे वलद की बात मैं जिक्र कर रहा था कि उम्मे वलद वो बांदी जिसने आका के बच्चे को जन्म दिया और आका ने इकरार भी कर लिया ये मेरी औलाद है, तो ये उम्मे वलद बन गई यानी उस आका के बच्चे की मां। अब इसका हक भी आजादी बन गया, अब इसका बच्चा इसको आजाद करवाएगा। आका का जब भी इसकी जिंदगी में इंतकाल हुआ तो ये बांदी आजाद हो जाएगी, और बच्चा बच्चा तो आजाद ही है क्योंकि आका का अपना बच्चा है भाई। बात समझ में आ रही है? वैसे तो बच्चा जो होता है बांदी का वो गुलाम या बांदी ही शुमार होता है, लेकिन यहां चूंकि वो मालिक ही का बच्चा है इसलिए बच्चा तो आजाद शुमार होगा, और जो बांदी है उसने भी आका के मरने के बाद आजाद होना है। ये जो उसका आजाद बच्चा है ये अपनी मां की भी आजादी का सबब बन गया भाई, ये मां की भी आजादी का सबब बनेगा। बात समझ में आ गई? तो गुज़श्ता सबक में आपने पढ़ा था कि अगर किसी गुलाम से जिनायत हो जाए तो आका को इख्तियार होता है कि चाहे वो गुलाम दे दे और चाहे पूरा अर्श दे दे। जहन में है भाई? चाहे तो गुलाम दे दे और चाहे तो पूरा अर्श दे दे। लेकिन यहां जो है मसला है मुदब्बर और उम्मे वलद के बारे में कि इन्होंने जिनायत की है, और इन्होंने जब जिनायत की है तो अब इनको तो हवाले नहीं किया जा सकता क्योंकि इनका हक आजादी जाया होता है। तो फिर यहां पर जब मुदब्बर और उम्मे वलद जिनायत करें तो फिर इनको हवाले नहीं किया जाएगा बल्कि इनकी कीमत इनके कायम मकाम हो जाएगी। तो आका को इख्तियार होगा, चाहे तो इनकी कीमत दे दे और चाहे तो पूरा अर्श दे दे। सूरत समझ में आ गई? देखिए भाई, कहते हैं फइन जना मुदब्बर उन औ उम्म वलदिन, अगर जिनायत की मुदब्बर ने या उम्मे वलद ने, जमीन सय्यिदुल अकल्ला, अल अकल्ला अलिफ भी होना चाहिए भाई, मेरी किताब में लि अकल्ला था, लि अकल्ला नहीं अल अकल्ला, जमीन सय्यिदुल अकल्ला मिनल कीमती व मिनल अर्शी, तो जामिन होगा उसका आका, उसका जो कम है, मिनल कीमती व मिनल अर्शी, कीमत और अर्श में से, उस गुलाम या बांदी की कीमत और अर्श में से जो कम है उसका जामिन होगा। भाई क्यों अकल का जामिन क्यों होगा? कहते हैं इसलिए क्योंकि अर्श से ज्यादा तो मजनी अलैह का हक नहीं है। जिसका नुकसान किया है गुलाम ने, उसका ज्यादा से ज्यादा हक कितना है? अर्श है, उससे ज्यादा तो उसका हक नहीं है। लिहाजा अगर अर्श कम है, मसलन अर्श है 1000 दिरहम बनता है वहां पर फर्ज करो, और गुलाम की कीमत है 3000 दिरहम, तो फिर पूरा गुलाम नहीं, पूरी कीमत नहीं देंगे बल्कि अर्श देंगे, क्योंकि अर्श से ज्यादा तो मजनी अले का हक ही नहीं है। उसका नुकसान 1000 का हुआ है तो उसको 1000 ही देंगे, 3000 नहीं देंगे। और अगर अर्श ज्यादा हुआ, मसलन उसका नुकसान हुआ है 4000 का, 4000 अर्श बनता है और गुलाम की कीमत है 3000, तो फिर 3000 ही उसको देंगे, 4000 नहीं देंगे। इसलिए क्योंकि असल तो क्या था कि गुलाम हवाले किया जाए, लेकिन आका ने उसको चूंकि मुदब्बर और उम्मे वलद बनाया है तो आका मान्या बन गया, और मान्या वो पूरे अर्श का बना है या सिर्फ उस गुलाम या बांदी का बना है? गुलाम। उसने जब उनको मुदब्बर बना दिया, अब नहीं दे सकता ना हवाले, तो आका ने क्या किया है? सिर्फ किस चीज के लिए मान्या बना? गुलाम या बांदी को रोका है उसने सिर्फ मुदब्बर या उम्मे वलद बनाकर, तो लिहाजा जब वो नहीं दे सकता तो उनकी कीमत उसको देनी पड़ेगी। इससे ज्यादा तो आका ने कुछ नहीं किया, सिर्फ क्या किया है? गुलाम या बांदी को रोक लिया, यानी उनको मुदब्बर और उम्मे वलद बनाकर उनको हवाले करने से रोक दिया। बात समझ में आ गई? तो लिहाजा आका का जुर्म ज्यादा से ज्यादा यह हो सकता है कि उसने रुकावट डाली गुलाम देने में, तो जब गुलाम या बांदी के देने में रुकावट डाली है तो पूरी कीमत आ जाएगी, इससे ज्यादा तो उसने रुकावट नहीं डाली तो वो कीमत उसको देना पड़ेगी। तो लिहाजा जो कम होगा कीमत में से और अर्श में से, कीमत है अगर 3000 और अर्श है 1000, तो फिर अर्श ही देंगे, कीमत नहीं देंगे, क्योंकि मजनी अले का हक 1000 ही है, इतना ही उसका नुकसान हुआ है। और अगर अर्श ज्यादा है और कीमत कम है तो फिर आका सिर्फ कीमत देगा, क्योंकि आका ने मुदब्बर बनाकर, मुदब्बर यौमे वलद बनाकर सिर्फ उनके देने में रुकावट डाली है तो उनकी जगह उनकी कीमत दे देगा। इससे ज्यादा में तो आका ने रुकावट नहीं डाली तो वो ही दे देगा, यानी पूरा अर्श नहीं देगा, पूरा अर्श उसके जिम्मे नहीं आएगा। भाई ये माना है कि जमीन सय्यिदुल अकल्ला मिनल कीमती व मिनल अर्शी, आका जो है वो जामिन होगा उस गुलाम या बांदी की कीमत और अर्श में से जो कम है उसका। इज़ला हक़्क़ वलीयिल जिनायति फी अक्सर मिनल अर्शी, इसलिए क्योंकि वली जिनायत का हक नहीं है अर्श से ज्यादा में, अर्श से ज्यादा तो उसका हक ही नहीं है, लिहाजा अगर अर्श कम है तो थोड़ा अर्श दे दो, कीमत न दो। भाई बात समझ में आ गई? वला मन मिनल मौला फी अक्सर मिनल कीमती, और आका की तरफ से भी मुमानियात नहीं है कीमत से ज्यादा में। आका ने कितने में रुकावट डाली? सिर्फ गुलाम और बांदी को देने में रुकावट डाली है तो उनकी कीमत, उनका कायम मकाम हो गया, तो कीमत से ज्यादा तो रुकावट उसने नहीं डाली थी, तो कीमत ही उस पर आ जाएगी। लिहाजा अगर अर्श हुआ 5000 और कीमत हुई 3000 तो कीमत ही देगा, क्योंकि इससे ज्यादा रुकावट आका ने नहीं डाली। भाई तो जाब्ता यही निकला कि जो अकल होगा वो आका को देना पड़ेगा, अगर अर्श अकल है तो वो दे दे, अगर कीमत अकल है तो वो दे दे। फइन जना उखरा शारक वलियुसानियति वलियल उला फी कीमतिन दुफियत इलैहि बिकजाइन, एक तो जाब्ता याद रखें कि मुदब्बर और उम्मे वलद ये जब जिनायत करें तो इनकी जिनायतों में एक कीमत से ज्यादा जमान आका पर नहीं आएगा। तवज्जो है, मुदब्बर या उम्मे वलद जितनी भी जिनायतें कर लें, दो कर लें, तीन कर लें, सौ कर लें, आका पर सिर्फ एक ही कीमत आएगी, क्योंकि उसने सिर्फ एक गुलाम के देने में रुकावट डाली है, इससे ज्यादा रुकावट उसने तो बस वो एक कीमत ही उस पर आएगी, उसी को उनके हवाले करें और उसको वो आपस में तकसीम कर लें। अच्छा, ये जाब्ता समझ में आ गया कि मुदब्बर और उम्मे वलद में आका पर उनकी कीमत से ज्यादा जमान नहीं आएगा, एक ही कीमत आएगी और एक ही दफा आएगी बस। जबकि दूसरे गुलामों में आपने मसला पढ़ा था कि अगर एक गुलाम है और उसने जिनायत कर ली और आका को वो गुलाम या अर्श में से एक का इंतखाब करना पड़ा और आका ने अर्श दे दिया, गुलाम नहीं दिया, फिर दूसरी दफा उस गुलाम ने फिर जिनायत कर दी तो फिर आका को उसी तरह इख्तियार होगा, चाहे गुलाम दे दे और चाहे अर्श दे दे। लेकिन यहां ऐसा नहीं है भाई, यहां एक ही कीमत देगा आका, चाहे जिनायतें अलग अलग की हैं चाहे इकट्ठी की हैं। वहां तो था ना, अगर जिनायतें अलग अलग की हैं, पहले को अर्श दिया है गुलाम नहीं दिया, तो दूसरे को भी क्या करना पड़ेगा, गुलाम या अर्श में से एक देना पड़ेगा, यानी दूसरे का जमान अलहदा से देना पड़ेगा। और अगर गुलाम ने दो तीन जिनायतें इकट्ठी की हैं, आम गुलाम है, तो आका वही एक गुलाम दे देगा और वो सारी जिनायतों वाले उसको आपस में तकसीम कर लेंगे। लेकिन यहां ऐसा नहीं है, यहां एक ही कीमत आएगी हर हाल के अंदर भाई, इससे ज्यादा नहीं आएगी भाई। तो लिहाजा सूरत ये कि एक मुदब्बर है और उसने दो तीन जिनायतें कर दी, तवज्जो है, दो तीन जिनायतें कर दी, तो आका क्या करेगा, एक ही कीमत दे देगा, उसी को वापस में तकसीम कर लेंगे, जैसे आम गुलाम में होता था, एक ही गुलाम दे देता था, उसको वापस में तकसीम कर ले। लेकिन आम गुलाम में क्या था, अगर जिनायतें अलग अलग हैं, पहली जिनायत की और आका ने उसका अर्श दे दिया, फिर दूसरी जिनायत की तो फिर आका को गुलाम या अर्श में से कुछ देना पड़ेगा, तो दूसरी जिनायत बिल्कुल अलग होगी, पहली के साथ उसका ताल्लुक नहीं, लेकिन यहां दूसरी जिनायत का पहली जिनायत से ताल्लुक होगा। किस तरह, एक मुदब्बर ने या उम्मे वलद ने जिनायत की, आका ने पूरी कीमत उठाकर दे दी उसको, क्योंकि जमान इतना ज्यादा आ रहा था, आका ने क्या किया, पूरी कीमत दे दी, क्योंकि अर्श तो उससे भी ज्यादा जा रहा था, तो उसने पूरी कीमत दे दी। फिर कुछ दिनों के बाद इसी गुलाम ने एक और जिनायत कर दी, एक और जिनायत कर दी, तो अब ये दूसरा क्या करे, कहते हैं देखा जाएगा कि आका ने वो जो कीमत दी थी पहले मजनी आले को, मजनी आले जिसके पर जिनायत की थी गुलाम ने, आका ने जो पहले मजनी आले को कीमत दी थी वो खुद दी थी या कजाए काजी से दी थी, काजी के फैसले पर दी थी। अगर काजी के फैसले पर वो दी थी, किस पर, काजी ने फैसला किया था कि इसको कीमत पूरी अदा करो, चुनांची इसको कीमत देनी पड़ गई, तो इस सूरत में वो जो दूसरी जिनायत वाला है वो आका पर रुजू करेगा ही नहीं, वो सीधा पहली जिनायत वाले के पास जाएगा और उससे अपने हिस्से का मुतालबा करेगा और उससे वसूल करेगा। मसलन उसकी जिनायत और इसकी जिनायत बराबर है भाई, तो आधी कीमत वो रख लेगा पहली जिनायत वाला और आधी कीमत किसको दे देगा, दूसरी जिनायत वाले को। आका के पास नहीं आएगा क्योंकि आका काजी के फैसले पर एक मर्तबा पूरी कीमत दे चुका है और इससे ज्यादा जमान उस पर नहीं आता भाई। बाज़ाब्ता समझ में आ रहा है। लेकिन दूसरी सूरत, अगर आका ने कजाए काजी के बगैर खुद ही पैसे दे दिए थे, पूरी कीमत दे दी थी, और अब गुलाम ने दूसरी जिनायत की है, तो आका ने जुल्म किया, दूसरी जिनायत वाले का हक भी गोया इसने पहले वाले को सारा दे दिया। बात समझ में, हकीकत में तो जुल्म नहीं लेकिन समझा यूं जाएगा गोया कि आका ने क्या किया है, कुछ हिस्सा तो ये दूसरी जिनायत वाले का भी बनता है और आका पर तो एक ही कीमत आती थी और उसने वो सारी कीमत किसको दे दी है, पहली जिनायत वाले को, तो आका हुआ जालिम, तो लिहाजा वो आका पर भी रुजू कर सकता है दूसरी जिनायत वाला कि लाओ भाई आधी कीमत मुझे दे दो, आधा तो मेरा हक बनता था, तो पहले वाले को आधी कीमत देनी चाहिए थी, तुमने क्यों पूरी दी है, तुमने मेरे हक में ज्यादती की है, लिहाजा अब आधी कीमत मुझे दे दो। چنانچہ آقا اس کو آدھی قیمت دے دے گا اور پھر آقا پہلی جنایت والے پر رجوع کرے گا اور اس سے آدھی قیمت واپس لے لے گا. صورت سمجھ میں آ رہی ہے؟ اور چاہے تو یہ دوسری جنایت والا, جب یہ قاضی کے فیصلے کے بغیر آقا نے پوری قیمت دی ہے تو اس کو اختیار ہے دوسری جنایت والے کو, وہ آقا پر بھی رجوع کر سکتا ہے. چنانچہ اس نے آقا پر رجوع کیا اور آدھی قیمت لے لی, اور آقا نے پھر وہ آدھی قیمت کس سے واپس لے لی؟ پہلی جنایت والے سے. صورت سمجھ میں آ رہی ہے؟ اور چاہے تو یہ دوسری جنایت والا آقا پر رجوع کرے ہی نہ, سیدھا دوسری جنایت والے پر براہ راست رجوع کر لے کہ تم نے پوری قیمت لی تھی, حالانکہ میری بھی اس نے جنایت کر دی ہے, اب اس قیمت میں میرا بھی حق بنتا ہے, لہذا آدھی قیمت مجھے دے دو. خلاصہ پھر سنو بھائی, ایک مدبر نے جنایت کی اور آقا نے اس کے ساری قیمت جو ہے جنایت والے کو دے دی, اور بعد میں پھر اس غلام نے ایک اور جنایت کی, تو اب یہ جنایت والا کیا کرے گا؟ یہ آقا سے اپنا حصہ وصول کرے گا یا پہلی جنایت والے سے حصہ وصول کرے گا؟ کون؟ یہ دوسری جنایت والا. تو کہتے ہیں دیکھیں گے کہ آقا نے جو پوری قیمت پہلی جنایت والے کو دی, یہ قضائے قاضی سے دی یا خود اپنی مرضی سے دی؟ اگر قضائے قاضی سے دی ہے پھر تو آقا مجبور تھا, اس کو ہر حال میں قیمت دینا ہی تھی, تو آقا نے کوئی ظلم نہیں کیا, تو لہذا اس صورت میں وہ آقا پر رجوع نہیں کر سکتا, بلکہ صرف کس پر رجوع کرے گا؟ پہلی جنایت والا. دوسری جنایت والا پہلی جنایت والے پر رجوع کرے گا, آقا پر رجوع نہیں کر سکتا. کیوں نہیں کر سکتا؟ کیونکہ آقا نے کوئی ظلم اور زیادتی نہیں کی, آقا کے اوپر تو قاضی کا فیصلہ آ گیا تھا, اس کو پوری قیمت دینا ہی پڑی مجبوری کی وجہ سے. اور اگر آقا نے پہلی جنایت والے کو پوری قیمت دے دی اپنی مرضی سے بغیر قضاء قاضی کے, تو اس صورت میں دوسری جنایت والے کو اختیار ہے, چاہے تو وہ اس آقا پر رجوع کرے اور آدھی قیمت لے لے, اور چاہے تو اس پہلی جنایت والے پر رجوع کرے اور اس سے آدھی قیمت لے لے. آقا پر رجوع اس لیے کرے گا کیونکہ آقا نے ظلم کیا, اس کا حصہ بھی گویا اس کو دے دیا, اور دوسری جنایت والے پر اس لیے رجوع کرے گا کہ اس نے بھی گویا ظلم کیا کہ پوری قیمت پر قبضہ کر لیا, حالانکہ اس میں تو اس دوسری جنایت والے کا بھی حصہ ہے. مسئلہ سمجھ میں آ گیا اچھی طرح؟ دیکھیے بھائی, فَإِن جَنَا أُخْرَى, اگر مدبر نے دوسری جنایت کی, شَارَكَ وَلِيُّ الثَّانِيَةِ, تو شریک ہو جائے گا دوسری جنایت کا ولی جو ہے ولی الاولا پہلی جنایت کے ولی کے ساتھ, فی قیمت, اس قیمت میں, دفعت الیہ, جو حوالے کر دی گئی تھی پہلی جنایت والے کے, بی قضاء, کس کی وجہ سے؟ قضائے قاضی, قاضی کے فیصلے کی وجہ سے. ترجمہ سمجھ میں آیا؟ شریک ہو جائے گا دوسری جنایت والا پہلی جنایت والے کے ساتھ, اس قیمت میں جو حوالے کر دی گئی تھی پہلی جنایت والے کے قضائے قاضی سے, اس میں شریک ہو جائے گا, یعنی اس سے لے لے گا اپنا حصہ. اس لئی سفی جنایات ہی اللہ قیمت واحدتن, اس لیے کیونکہ مدبر کے یا اسی طرح ام ولد کی جنایتوں میں نہیں آتی مگر ایک ہی قیمت, ان کی جنایتوں میں ایک ہی قیمت آتی ہے اور وہ آقا پہلے والے کو دے چکا ہے, تو اسی سے جا کر وہ لے لے گا اپنا حصہ. بھائی دوسری صورت, وتبع سیدا او ولی الاولا ان دفعت بلا قضاء, اور وہ دوسری جنایت والا پیچھا کرے گا آقا کا یا جنایت اولا کے ولی کا پیچھا کرے گا, یعنی دونوں میں اس کو اختیار ہوگا, جس کا بھی پیچھا کرنا چاہے پیچھا کر لے, ان دفعت بلا قضاء, اگر وہ قیمت دی گئی تھی بغیر قضائے قاضی کے. ھذا عند ابی حنیفہ رحمہ اللہ, یہ امام صاحب کے نزدیک ہے, وعندہما, اور صاحبین کے نزدیک, لا یتبع السید, امام صاحب کیا فرماتے ہیں؟ اگر بغیر قضائے قاضی کے دیا تھا تو اس کو اختیار ہے, چاہے آقا کا پیچھا کرے اسے وصول کرے, اور چاہے تو ولی جنایت اولا سے پر رجوع کرے اسے وصول کرے, یہ امام صاحب کے نزدیک ہے, امام صاحب کے نزدیک. جبکہ صاحبین فرماتے ہیں نہیں, آقا جب پوری قیمت دے دے, چاہے قضائے قاضی سے دے چاہے اپنی مرضی سے دے, اس نے کوئی ظلم اور زیادتی نہیں کی, اس نے صاحب حق کو پورا حق دیا تھا, اور یہ کوئی ظلم نہیں ہے. پہلی جنایت والا کیا تھا؟ صاحب حق تھا, اس قیمت کا حقدار تھا, تو آقا نے اس کو پوری قیمت دی تھی, جب پوری قیمت دی تھی تو اس نے کوئی زیادتی نہیں کی, لہذا وہ آقا پر رجوع نہ کرے, بلکہ صرف کس پر رجوع کرے؟ جنایت ثانی والا. جنایت اولا کے ولی پر رجوع کرے گا. یہ کس کے نزدیک ہے؟ صاحبین کے نزدیک. وعندہم اور صاحبین کے نزدیک لا یتبع السیدہ کہ جنایت ثانی والا جو ہے وہ پیچھا نہیں کرے گا آقا کا. لأن الجنایت الثانیہ لم تکن موجودتا اس لیے کیونکہ دوسری جنایت تو اس وقت موجود ہی نہیں تھی. کب؟ کہ دوسری جنایت جو تھی وہ تو موجود ہی نہیں تھی. عند دفع القیمت الى ولی الاولى جس وقت قیمت حوالے کی گئی تھی جنایت اولا کے ولی کو. ترجمہ سمجھ میں آ رہا ہے؟ تو اس وقت تو دوسری جنایت تھی ہی نہیں. فقد دفع كل الواجب الى مستحقه تو آقا نے جو ہے وہ حوالے کیا تھا پورا واجب اس کے مستحق کے جس کا حق بنتا تھا. تو آقا نے صاحب حق کو پورا حق دے دیا تھا, اس نے کسی قسم کا کوئی ظلم نہیں کیا, لہذا آقا پر رجوع نہیں کرے گا بلکہ صرف پہلی جنایت کے ولی پر رجوع کرے گا دوسری جنایت والا. مانا سمجھ میں آ گیا؟ کیونکہ فقد دفع کل الواجب الى مستحقه پہلی جنایت جب موجود ہی نہیں تھی تو تحقیق آقا نے سارا واجب الى مستحقه اس کے مستحق کو دیا تھا, اس نے کوئی زیادتی نہیں کی. ولہو اور امام صاحب کی دلیل یہ ہے کہ ان ثانیت مقارنۃ للاولى من وجہ ولہذا یشارک ولی الاولى. امام اعظم ابو حنیفہ رحم اللہ فرماتے ہیں کہ جو دوسری جنایت ہے یہ من وجہ پہلی جنایت کے ساتھ ملی ہوئی ہے, متصل ہے, اور من وجہ یہ پہلی جنایت سے مؤخر ہے. توجہ ہے؟ یہ ہے پہلی جنایت, یہ ہے دوسری جنایت. امام صاحب فرماتے ہیں بعض اعتبار سے دیکھا جائے تو یہ دوسری جنایت پہلی جنایت کے ساتھ جڑی ہوئی ہے, ملی ہوئی ہے, اور بعض اعتبار سے دیکھیں تو یہ دوسری جنایت پہلی جنایت سے الگ ہے, اس سے مؤخر ہے. بات سمجھ میں آ گئی؟ دوسری جنایت من وجہ متصل ہے کس کے ساتھ؟ پہلی جنایت کے ساتھ, اور من وجہ اس سے منفصل ہے یعنی مؤخر ہے. بھائی متصل کس طرح ہے؟ بھائی آپ دیکھتے نہیں ہیں اگر ایک ہی غلام دو تین جنایتیں کرے تو کیا کرتے ہیں؟ ایک ہی غلام سب کو دے دیتے ہیں, ایک ہی غلام سب کو دے دیتے ہیں. تو دیکھا, یا اسی طرح مدبر دو تین جنایتیں اکٹھی کر لے, ابھی کسی کو قیمت نہیں دی آقا نے, اس نے دو تین جنایتیں کر لیں تو آقا پوری قیمت دے دے گا اور اس کو واپس میں تقسیم کریں گے, اس سے زیادہ نہیں دے گا. تو معلوم ہوا مدبر یا عام غلام کے مسئلے میں جنایتیں آپس میں جڑی ہوتی ہیں, ان کا آپس میں اتصال ہوتا ہے. بات سمجھ بھی آ رہی ہے کہ نہیں؟ جب ایک غلام دو تین جنایتیں کر لے, ابھی کسی کا عرش وغیرہ کچھ نہیں دیا, تو آقا کے ذمے کیا ہوتا ہے کہ پورا غلام ان ساروں کو دے دے, اور وہ چاہے تین جنایتیں ہیں چاہے دس جنایتیں ہیں, وہ سارے آپس میں کیا کر لیتے ہیں؟ اس کو تقسیم کر لیتے ہیں, تھوڑا تھوڑا حصہ سب کو مل جاتا ہے. اسی طرح مدبر اگر دو تین جنایتیں اکٹھی کر لے, یہ پچھلی صورت تو ذکر ہو رہی ہے نا جب آقا نے قیمت ادا کر دی ہے. اگر ادا نہیں کی اور مدبر نے دو تین جنایتیں اکٹھی کر لیں تو ایک ہی قیمت دیں گے اور اسی کو واپس میں تقسیم کر لیں گے. معلوم ہوا مدبر ہو یا عام غلام, دوسری جنایت پہلی جنایت سے جڑی ہوتی ہے, من وجہ بعض اعتبار سے جڑی ہوتی ہے, اور بعض اعتبار سے یہ جو مدبر کی جنایت ہے یہ پہلی جنایت سے الگ ہے, اس سے مؤخر ہے. کس طرح الگ ہے؟ کہتے ہیں قیمت کے اعتبار سے. کس طرح؟ بھائی دیکھو, یاد رکھو, جب مدبر نے جب جنایت پہلی کی, فرض کرو اس دن اس مدبر کی قیمت تھی 4000. کتنی تھی؟ 4000. تو اس 4000 جو ہیں وہ پورے آقا نے کس کو دے دیے؟ پہلی جنایت والے کو. اور اس کے 10 دن بعد اس مدبر نے دوسری جنایت کی, اور اتفاق سے ان 10 دنوں میں غلاموں کا ریٹ بہت چڑھ گیا تھا. اب اس دوسری جنایت کے وقت جو یہ مدبر ہے اس کی قیمت 4500 درہم ہے. پہلے کتنی تھی؟ 4000, اور اب کتنی ہے؟ 4500. تو پہلے کے لیے 4000 کا اعتبار کریں گے, دوسرے کے لیے 4500 قیمت کا اعتبار کریں گے. دیکھا, اس دن کی قیمت کا اعتبار کر رہے ہیں. معلوم ہوا یہ والی جنایت اس جنایت سے الگ ہے. उससे मुअखर है, मुतसिल नहीं,
नहीं।
क्योंकि वहां तो कीमत 4,000 का एतबार कर रहे थे, यहां कीमत के कितना एतबार कर रहे हैं, साढ़े चार। बात समझ में आ रही है? तो इमाम साहब फरमाते हैं कि ये जो मुदब्बर की दूसरी जिनायत है, ये बाज एतबार से पहली जिनायत से जुड़ी हुई है और बाज एतबार से ये पहली जिनायत से मुअखर है, अलहदा है। तो हमने दोनों का एतबार किया, यानी हमने दोनों चीजों की रियायत रखी, हमने इत्तेसाल की भी रियायत रखी और हमने इन्फिसाल यानी मुअख्खर होने की भी रियायत रखी कि दोनों गोया अलग अलग हैं। चुनांचे चुनांचे जब काजी के फैसले के बगैर इसने पूरी कीमत हवाले की है तो हमने इत्तेसाल की रियायत रखी। किसकी रियायत रखी? इत्तेसाल की, क्योंकि गोया दोनों जिनायतें इकट्ठी हुई हैं और दोनों जिनायतें जब इकट्ठी हुई हों तो इस सूरत में आका क्या करता है, सारी कीमत एक को देता है या दोनों को देता है? दोनों को देता है, और आका ने तो एक को दी है, लिहाजा आप आका से जमान वसूल करेंगे और वो आका से वसूली कर सकता है। हां, अगरचे आका फिर बाद में दोबारा उस पहले जिनायत वाले पर रुजू करके वापस ले लेगा उससे पैसे जितने दूसरी वाले को देने पड़े, वो पहली वाले से वापस ले लेगा। बात समझ में आ गई? तो दूसरी जिनायत मीन वजह पहली जिनायत से जुड़ी है और मीन वजह जुड़ी हुई नहीं, तो जब आका ने अपनी मर्जी से खुद पैसे दिए हैं तो यूं समझेंगे कि दूसरी जिनायत जुड़ी हुई है। जब जुड़ी हुई है तो आका ने क्यों दिए सारे पैसे, एक को दूसरे को भी देने चाहिए थे, लिहाजा आका जामिन होगा तो वो आका पर भी रुजू कर सकता है और पहली जिनायत वाले पर भी रुजू कर सकता है, आका से भी जमान ले सकता है। अगरचे आका फिर किससे ले लेगा? पहली जिनायत वाले से, उतना हिस्सा वापस ले लेगा। बात समझ में आ गई? और हमने मुअख्खर होने यानी मुनफसिल होने का एतबार किया कि जब आका ने काजी के फैसले की वजह से कीमत दी हो पहली जिनायत वाले को, जब काजी के फैसले की वजह से आका ने कीमत दे दी है किसको? पहली जिनायत वाले को, तो दूसरी जिनायत जो है वो पहली जिनायत के साथ जुड़ी हुई नहीं है, बाद में आई, और जब बाद में आई वो तो सारे पैसे दे चुका है, लिहाजा अब वो आका पर रुजू करेगा ही नहीं। किस पर रुजू करेगा? उस पहली जिनायत वाले पर रुजू करके, सिर्फ उसी पर रुजू करेगा और उससे अपना हिस्सा ले लेगा। वल्लहू, इमाम साहिब की दलील यह है कि अन्नसानियता मुकारिनतुन लिल उला मिन वजहिन, के दूसरी जिनायत जो है वो मिली हुई है पहली जिनायत के साथ मिन वजहिन बाज एतबारात से, व लिहादा युशारिकु वलियल उला, और इसी वजह से जो है वो शरीक होगा दूसरी जिनायत वाला वलियल उला पहली जिनायत वाले के साथ। फइन दफा इलल अव्वलि तौअन कान ज़ामिनन, बस अगर आका ने दिया था यानी वो कीमत दी थी इलल अव्वली पहली जिनायत वाले को तौअन अपनी मर्जी से, तौअन का माना फरमा बरदारी करना, क्या करना, तो मुराद यहां है अपनी मर्जी से, यानी दी थी, कोई जबरन नहीं दी थी। काजी का फैसला आ जाए फिर तो मजबूर है इंसान, फिर तो देना पड़ेगा, लेकिन यहां काजी का फैसला नहीं, मजबूरी से नहीं बल्कि अपनी मर्जी से दी। फइन दफा इलल अव्वलि तौअन, अगर उसने कीमत जो दी थी पहली जिनायत वाले को तौअन अपनी मर्जी से यानी फरमा बरदारी करते हुए, तो कान जामिनन, तो आका भी जामिन होगा। बिखिलाफ इमा इदा दफा गैर तौइन बिहुक्मिल काजी, बिखिलाफ उस सूरत के जब इसने हवाले की थी कीमत गैर तौइन, इस हाल में कि यह फरमा बरदारी करने वाला नहीं था यानी अपनी मर्जी से नहीं दे रहा था, बिहुक्मिल काजी काजी के फैसले की वजह से, काजी के फैसले की वजह से दी थी फरमा बरदारी करते हुए नहीं। फिर तर्जमा सुने, बेखिलाफ इमा इदा दफा गैर तौइन बिहुक्मिल काजी, बखिलाफ उसके जब उसने काजी के फैसले की वजह से हवाले की थी गैर तौइन, इस हाल में कि ये फरमा बरदारी करने वाला नहीं था बल्कि मजबूर था, इसको देना ही पड़ी पूरी कीमत पे। मसला समझ में आ गया? देखो फिर सुन लो, हासिले कलाम फिर सुन लो कि एक मुदब्बर ने जिनायत की और आका ने पूरी कीमत जिनायत वाले को दे दी, फिर इस मुदब्बर ने दूसरी जिनायत की, तो क्या ये दूसरी जिनायत वाला पहली जिनायत वाले पर रुजू करेगा या आका पर रुजू करेगा? तो इमाम साहब फरमाते हैं कि देखा जाएगा कि ये जो इसने पूरी कीमत हवाले की है ये कजाए काजी से की है या अपनी मर्जी से की है। अगर कजाए काजी से पूरी कीमत दी है तो फिर पहली जिनायत वाले ही पर रुजू करेगा, आका पर रुजू नहीं कर सकता। और अगर अपनी मर्जी से इसने कीमत दी थी पहली जिनायत वाले को आका ने, तो आका भी जामिन है, लिहाजा वो इख्तियार है दूसरी जिनायत वाले को, वो चाहे आका पर रुजू करे और अपना हिस्सा वसूल करे, और चाहे तो पहली जिनायत वाले पर रुजू करे और उससे अपना हिस्सा वसूल कर ले। जबकि साहिबैन फरमाते हैं कि नहीं, दोनों सूरतों में, चाहे उसने कजाए काजी से दिया हो चाहे बगैर कजाए काजी के यानी पूरी कीमत दी हो, तो पहली जिनायत वाले ही पर रुजू किया जाएगा, आका पर रुजू नहीं होगा। आगे देखिए, वमन गसबा अब्दन कता सय्यदुहु फसरा जमीन कीमतहु अक्तअ फइन कतअहु सय्यदुहु फी यदि गासिबिही फसरा फी यदिही ऐ फी यदिल गासिब लम यजमन। सूरत मसला ये कि आका ने अपने गुलाम का हाथ काट दिया और फिर इस गुलाम को किसी ने गसब कर लिया और फिर यह जख्म सिरायत कर गया और गासिब के पास गुलाम हलाक हो गया, तो गासिब पर हाथ कटे हुए गुलाम का जमान आएगा, क्योंकि उसने जब गुलाम गसब किया था तो वो किस हालत में था, उसका हाथ कटा हुआ था, और उस पर क्या लाजिम था कि जैसे गुलाम को गसब किया है वैसे ही वापस करे, और वो वापस तो कर नहीं सका क्योंकि गुलाम उसके पास मर गया, तो उस पर हाथ कटे हुए गुलाम की जो कीमत बनती है वो उस पर जमान आएगा। सूरत समझ में आ गई। कहते हैं वमन गसबा अबदन, और जिसने गसब किया ऐसे गुलाम को, कता सय्यदुहू कि जिसके हाथ को आका ने काटा था, फसारा फिर गसब के बाद उस वो जख्म सिरायत कर गया, जानलेवा बना, गुलाम हलाक हुआ, जमीन कीमतहु अक्ता तो गासिब उस गुलाम की कीमत का जामिन होगा, अक्ता इस हाल में कि उसका हाथ कटा हो। अब बेहतर तर्जमा यूं करो, जमीन कीमतहु अक्ता तो गासिब जो है हाथ कटे हुए गुलाम की कीमत का जामिन होगा। तर्जमा समझ में आया, अक्ता जिसका हाथ काटा गया हो। फइन कताहु सय्यदुहु, दूसरी सूरत, एक शख्स ने दूसरे के सही गुलाम को गसब किया, सही गुलाम को, और फिर आका ने जाकर उस गुलाम का हाथ काट दिया गासिब के पास ही, और फिर वो गुलाम मर गया, तो गासिब पर कोई जमान नहीं। भाई क्यों? इसने गुलाम को गसब किया था और इस पर क्या लाजिम था कि जैसा गसब किया है वैसा ही वापस करे, तो इसने तो वैसा वापस नहीं किया। कहते हैं भाई इस गुलाम का हाथ आका ने जाकर काटा है, मालिक ने जाकर काटा है, किसी और ने नहीं काटा। जब मालिक ने हाथ काटा मालूम हुआ मालिक ने गुलाम को वापस वसूल कर लिया, वसूल करके फिर उसका हाथ काटा है। जब आका गासिब के पास जाकर गुलाम का हाथ काट रहा है तो क्या माना? आका गुलाम पर गालिब आ गया, वो उसके कब्जे में आ गया। बात समझ में आ गई? तो गोया उसने वापस ले लिया। जब वापस ले लिया तो अब तो जमान नहीं आना चाहिए भाई, तो आका ने ही उसको हलाक किया है और वसूल कर लिया, उसे वापस ले लिया और फिर हलाक कर दिया है, लिहाजा अब जमान नहीं आएगा। फइन कताहु सय्यदुहु फी यदि गासिबिही, बस अगर आका ने उस गुलाम का हाथ काटा, फी यदि गासिबिही उसको गसब करने वाले के कब्जे में यानी गासिब के पास जाकर उसका हाथ काटा, फसारा फिर वो जख्म सिरायत कर गया, जानलेवा हुआ, फी यदि ही किसके कब्जे में? उसी गासिब ही के कब्जे में। किसके कब्जे में? खुद बतला रहे हैं, ऐफी यदिल गासिबी, उसी गासिब ही के कब्जे में वो गुलाम मर भी गया, लम यजमन तो गासिब जामिन नहीं होगा, इसलिए क्योंकि ये ऐसे ही हुआ जैसे आका ने गुलाम वापस ले लिया हो, क्योंकि जब इसने जाकर हाथ काटा तो आका गोया उस गुलाम पर गालिब हुआ, और ये ऐसे ही है जैसे वापस ले लिया। बात समझ में? क्योंकि गालिब हुए बगैर तो हाथ नहीं काट सकता ना, गालिब होगा उस पर तो हाथ काटेगा, जब गालिब हो गया तो गोया इसके कब्जे में गुलाम वापस आ गया। भाई देखिए, भाई कहते हैं फइन नल गासिबा इदा गसबा मक्तूअल यदि, क्योंकि गासिब जो है जब उसने गसब किया मक्तूअल यद गुलाम को, हाथ कटे हुए गुलाम को, یجب ردہ کذالک, تو اس غاصب پر واجب ہے کہ وہ غلام کو لوٹائے اسی طرح, یعنی ہاتھ کٹے ہوئے غلام ہی کو واپس کرے. فإذا امتنع, جب وہ باز رہا, رک گیا یعنی واپس نہ کر سکا کیونکہ غلام تو اس کے پاس مر گیا تھا, فعلیہ قیمتہ اقطع, تو اس غاصب پر اس ہاتھ کٹے ہوئے غلام کی قیمت ہوگی. اس پر اشکال ہوتا ہے کہ اس غلام کا ہاتھ کس نے کاٹا تھا؟ آقا نے, اور اس کے بعد غاصب نے غصب کیا تھا, اور آپ نے کیا کہا غاصب پر کتنا زمان آئے گا؟ ہاتھ کٹے ہوئے غلام کا. بھئی یہ ہاتھ تو آقا نے کاٹا تھا اور یہی زخم سرایت کر گیا اور اسی سے اس کی موت ہوئی, تو اس کو مارنے والا تو آقا ہے. جب آقا مارنے والا ہے تو غاصب پر زمان نہیں آنا چاہیے. اشکال سمجھ میں آ رہا ہے؟ تو آپ کو بتلائیں گے, اگلی کتابوں میں جا کر آپ پڑھیں گے, بتائیں گے کہ یہ جو غصب ہے نا, غصب یہ قاطع سرایت ہے. غصب کیا ہے؟ یہ سرایت کو کاٹ دیتا ہے. جب اس نے غلام کو غصب کیا, یہ یوں کو یاد رکھو, مل کے جدید آ جائے نا جب کسی چیز کے اندر, کیا آ جائے؟ جب مل کے جدید آ جائے تو وہ قاطع سرایت ہوتی ہے, وہ سرایت کو روک دیتی ہے, منقطع کر دیتی ہے. کیا کر دیتی ہے؟ اور یہ غصب بھی مل کے جدید کی طرح ہے. جب اس نے غصب کیا تو گویا کیا بن گیا؟ اس کا مالک بن گیا. جب مالک بن گیا تو سرایت ختم ہو گئی, سرایت کٹ گئی. اب جب غلام مرے گا, ہم یہ نہیں کہیں گے کہ یہ اس ہاتھ کاٹنے کی وجہ سے مرا ہے, یوں سمجھا جائے گا اب کوئی نئی آفت کی وجہ سے خود بخود یہ مرا ہے. اسی زخم کی سرایت نہیں ہے, کیونکہ جو غصب ہے وہ مل کے جدید کے درجے میں ہوا, اور مل کے جدید کیا ہے؟ سرایت سے قاطع ہے, وہ سرایت کو کاٹ دیتی ہے, اس نے سرایت کو ختم کر دیا. اب یہ وہ سرایت نہیں ہے, وہ سرایت تو ختم ہو گئی. غصب کرتے ہی اس زخم کا اثر کیا سمجھیں گے؟ ختم ہو گیا. اب یہ خود بخود کسی مرض وغیرہ سے مرا ہے. تو یہ جو غصب ہے یہ مانع سرایت ہے. بات سمجھ میں آ گئی؟ غصب کیا ہے؟ یعنی سرایت کو روک دیتا ہے. اب آگے جو انتقال ہوا ہے تو اس انتقال کی نسبت اب ہاتھ کٹنے کی طرف نہیں کریں گے. تو یہ غصب مانع سرایت ہے مل کے جدید کی طرح. آگے دیکھیے, کہتے ہیں وانقطع المولى. دوسری صورت کیا تھی؟ کہ غصب صحیح کیا تھا, آقا نے وہاں جا کر اس کا ہاتھ کاٹا اور پھر وہیں پر وہ غاصب کے پاس مر گیا. اس میں کہتے ہیں وانقطع المولى فی ید الغاصب, اور جب آقا نے اس غلام کا ہاتھ کاٹا غاصب کے قبضے میں, استولى علیہ, تو آقا اس پر غالب ہو گیا, وہ آقا کے قبضے میں آ گیا غلام. فصار مستردا, استرد یستردو کے معنی واپس لینا. فصار مستردا, تو آقا جو ہے غلام کو واپس لینے والا ہو گیا, گویا اس نے غلام واپس لے لیا ہے. فَيَبْرَأُ الْغَاصِبُ عَنِ الزَّمَانِ, تو غاصب جو ہے وہ بری ہو جائے گا زمان سے, اب اس پر زمان نہیں آئے گا کیونکہ آقا نے گویا غلام واپس لے لیا. مَعَ أَنَّهُ مَا تَفِيَّدِهِ, باوجود اس کے کہ وہ غلام جو ہے اسی غاصب کے قبضے میں مرا ہے, باوجود اس کے کہ یہ غلام غاصب کے قبضے میں مرا ہے, لیکن درمیان میں آقا کے قبضے میں آیا تھا یا نہیں؟ جب آقا کے قبضے میں آ گیا تھا تو گویا آقا نے اس کو واپس لے لیا, اور جب واپس لے لے آقا کسی چیز کو غاصب سے تو پھر غاصب پر زمان نہیں آتا, تو یہاں بھی زمان نہیں آئے گا. اور نیز یہاں پر غصب کے بعد آقا نے ہاتھ کاٹا ہے, توجہ ہے؟ پہلی صورت میں ہاتھ کاٹنے کے بعد مرنے سے پہلے بیچ میں غصب آ گیا تھا, اور غصب کیا تھا؟ مانع سرایت, اس نے اس سرایت کو روک دیا تھا. اور یوں سمجھیں گے جیسے آقا نے نہیں مارا, غاصب کے پاس غلام خود مارا ہے کسی آفت سے. اور یہاں پر غصب پہلے ہے اور قطع ید بعد میں, تو قطع ید اور موت کے درمیان غصب نہیں آ رہا یہاں پر, لہذا یہ وہی قطع ید سرایت کر گیا اور کیا بن گیا؟ موت کا سبب بن گیا. اور وہ قطع ید تو کس نے کیا تھا؟ آقا نے, تو لہذا کہیں گے آقا نے ہی اس کو ہلاک کیا ہے. جب آقا نے ہلاک کیا ہے تو پھر غاصب پر زمان کیوں؟ بات سمجھ میں آ گئی؟ یہ معنی ہے فَيَبْرَأُ الْغَاسِبُ عَنِ الزَّمَانِ مَعَ أَنَّهُ مَاتَ فِي يَدِهِ, تو وہ غاسب جو ہے وہ زمان سے بری ہوگا باوجود اس کے کہ وہ غلام اس غاسب کے قبضے میں مرا ہے. وَزَمِنَ عَبْدٌ مَحْجُورٌ غَصَبَ مِثْلَهُ فَمَاتَ مَعَهُ. صورت مسئلہ یہ, ایک عبد محجور ہے, مدبر کی بات نہیں ہو رہی, کوئی عبد محجور ہے, عام غلام ہے جس پر پابندیاں ہیں, جس کو کوئی تجارت وغیرہ کی اجازت نہیں ہے. تو ایک عبد محجور ہے اور وہ اس نے اپنے ہی جیسے ایک اور عبد محجور کو غصب کر لیا. ایک عبد محجور نے دوسرے عبد محجور کو غصب کر لیا اور پھر وہ جو غصب شدہ تھا وہ اسی کے پاس مر گیا, غاصب کے پاس مر گیا. تو اس صورت میں زمان آئے گا, وہ غصب کرنے والے غلام پر زمان آئے گا. کہتے ہیں وَزَمِنَ عَبْدٌ مَحْجُورٌ, اور زامن ہوگا ایسا عبد محجور غَصَبَ مِثْلَهُ جس نے اپنے جیسے کو غصب کیا, یعنی اس نے ایک اور عبد محجور کو غصب کیا. فَمَاتَ مَعَهُ, پھر وہ جو غصب کیا ہوا غلام تھا وہ مر گیا اس کے پاس. فَإِنَّ الْمَحْجُورَ مُؤَاخَذٌ بِأَفْعَالِهِ, اس لیے کیونکہ عبد محجور جو ہے وہ ماخوذ ہوتا ہے اپنے افعال کا, اس سے اس کے افعال کا مواخذہ ہوتا ہے, یعنی وہ اپنے افعال کا ذمہ دار ہوتا ہے, وہ اپنے افعال کا. فَإِنَّ الْمَحْجُورَ مُؤَاخَذٌ بِأَفْعَالِهِ, اس لیے کیونکہ عبد محجور جو ہے وہ ذمہ دار ہوتا ہے اپنے افعال کا. فَإِنْ كَانَ الْغَصْبُ ظَاهِرًا يُبَاعُ فِيهِ وَإِنْ لَمْ يَكُنْ ظَاهِرًا بَلْ أَقَرَّ بِهِ لَا يُبَاعُ فِيهِ بَلْ يُؤَاخَذُ بِهِ إِذَا أُعْتِقَ. بھئی پھر یاد رکھو یہ اپنے افعال کا ذمہ دار ہے, پھر اس غصب میں دیکھیں گے کیا یہ غصب ظاہر تھا, یعنی لوگوں کے سامنے تھا, لوگوں کو پتا تھا کہ یہ والا غلام دوسرے غلام کو غصب کر کے لے گیا ہے. تو اگر ظاہر تھا, سب کو پتا ہے, سب کے سامنے غصب کیا ہے, تو پھر تو اس غلام کو بیچ کر وہ زمان ادا کیا جائے گا. وہ زمان کیا کیا جائے گا؟ ادا کیا جائے گا. جنایت اس غاصب نے کی ہے نا, غاصب غلام نے, تو اس میں کیا کیا جاتا ہے, جب غلام کسی کا نقصان کرتا ہے تو غلام کو بیچ کر اس کا نقصان ادا کرتے ہیں, تو یہاں بھی کیا کریں گے, اس کا نقصان ادا کریں. اور اگر وہ غصب ظاہر نہیں تھا, کسی کو نہیں پتا تھا, ہاں صرف اس نے اقرار کیا ہے, تو یاد رکھیے آپ پڑھ چکے ہیں غلام کا اقرار آقا پر نافذ نہیں ہوتا. بھائی غلام کا اقرار اس کے اپنے حق میں تو ٹھیک ہے لیکن آقا کے حق میں ٹھیک نہیں. لہذا اس صورت میں اب اس غلام کو بیچ کر وہ زمان ادا نہیں کریں گے, کیونکہ پھر تو آقا کا نقصان ہوتا ہے اور یہ جرم تو صرف اقرار سے ثابت ہو رہا ہے, کسی کو اس کا پتہ نہیں تھا, تو اس اقرار کی وجہ سے آقا پر زمان نہیں لائیں گے اور یہ غلام اس کو بیچنے کا نہیں کہیں گے. ہاں البتہ جب یہ غلام آزاد ہو جائے گا جس نے غصب کیا تھا, پھر اس کے اقرار کی وجہ سے اس کا مواخذہ ہوگا اور اس سے اس مغصوب غلام کی قیمت وصول کی جائے گی. بات سمجھ میں آ گئی. یہ معنی ہے فَإِنْ كَانَ الْغَصْبُ ظَاهِرًا يُبَاعُ فِيهِ, اگر وہ غصب جو تھا وہ ظاہر تھا یعنی لوگوں کے سامنے تھا, يُبَاعُ فِيهِ, تو اس کے اندر اس غاصب کو بیچا جائے گا, اس غاصب غلام کو. وَإِنْ لَمْ يَكُنْ ظَاهِرًا, اور اگر وہ غصب ظاہر نہیں تھا, بَلْ أَقَرَّ بِهِ, بلکہ اس غلام نے اس کا اقرار کیا ہے, ویسے کسی کو پتہ ہی نہیں تھا, تو لا يُبَاعُ فِيهِ, تو اس کے اندر اس عبد محجور کو نہیں بیچا جائے گا. بل يُؤَاخَذُ بِهِ إِذَا أُعْتِقَ, بلکہ اس کا مواخذہ ہوگا جب اس کو آزاد کر دیا جائے. فَإِنْ جَنَى مُدَبَّرٌ عِنْدَ غَاصِبِهِ ثُمَّ عِنْدَ سَيِّدِهِ أَوْ عَكْسٌ زَمِنَ قِيمَتَهُ لَهُمَا وَرَجَعَ بِنِصْفِهِمَا عَلَى الْعَقْسِ على الغاصب ودفع الى الاول ثم في الاولى رجع به على الغاصب وفي الثانيه لا. صورت مسئلہ یہ کہ ایک غاصب نے ایک مدبر کو غصب کر لیا. توجہ ہے, ایک غاصب نے مدبر کو غصب کر لیا اور پھر اس غاصب کے پاس اس مدبر نے جنایت کی. پھر جب اس نے دیکھا یہ غلام تو جنایتیں کرنے والا ہے, اس نے مالک کو واپس لوٹا دیا اور مالک کے پاس آ کر پھر اس غلام نے ایک اور جنایت کی, دوسری جنایت کی. बात समझ में आ गई। या इसका बरअक्स कर लें, एक गुलाम ने आका के पास जिनायत की, फिर इसको किसी ने गसब कर लिया, और फिर उस गासिब के पास उस गुलाम ने दूसरी जिनायत की और फिर उसने वापस कर दिया। ये जरा लंबी बहस है, फिर समझ लो। पहली सूरत जरा समझ लो, सिर्फ पहली सूरत, कि एक गासिब ने एक मुदब्बर को गसब कर लिया और मुदब्बर ने गासिब के कब्जे में जब ये था उस वक्त उसने जिनायत कर दी, किसी का हाथ काट दिया, और फिर उस गासिब ने ये गुलाम आका को वापस कर दिया और फिर इसने आका के पास आकर दूसरी जिनायत कर दी। तो पहली जिनायत किसके पास? गासिब के पास, और दूसरी जिनायत आका के पास। तो इस सूरत में याद रखो, आका जो है वो जामिन होगा दोनों जिनायतों का, तवज्जो है, इसका मुदब्बर है ना, लिहाजा ये पूरे मुदब्बर की कीमत निकालेगा और आधी एक जिनायत वाले को दे देगा और आधी दूसरी जिनायत वाले को। फर्ज करो दोनों की जिनायतें बराबर हैं, दोनों के हाथ काटे हैं, तो आधी कीमत एक को दे देगा और आधी कीमत दूसरे को दे देगा। फिर उसके बाद ये जो पहली जिनायत वाले को इसने आधी कीमत दी, ये जिनायत कहां पर हुई थी? गासिब के पास। तो गासिब की वजह से ये माल आका पर आया, लिहाजा आका रुजू करेगा और जाकर गासिब से आधी कीमत ले लेगा। तवज्जो है, आका आधी कीमत ले आया, वो जो पहली जिनायत वाला है उसको पता चला कि आका आधे पैसे ले आया है, तो वो पहली वाला फिर आएगा और आकर ये आधे भी उससे ले लेगा। फिर उसके बाद आका दोबारा जाएगा किसके पास? गासिब के पास, और उससे आधी कीमत और निकाल लेगा और ये फिर आका के पास रहेंगे। सूरत समझ में आ रही है? जरा टेढ़ी सी सूरत है, फिर समझो कि गुलाम मुदब्बर था, एक जिनायत उसने पहली जिनायत गासिब के पास की और दूसरी जिनायत उसने आका के पास की। अब याद रखो, जब पहली जिनायत की तो जब आप कोई गुलाम जिनायत करे तो जिनायत में पूरा गुलाम दिया जाता है, बशर्ते कि जिनायत उससे भी बड़ी की है, तो क्या करना पड़ेगा? पूरा गुलाम अकल आ जाता है ना, कम से कम कीमत तो जरूर देनी है, तो पूरा गुलाम देना पड़ता है। लेकिन यहां आका ने इस गुलाम को मुदब्बर बना दिया हुआ है, ये गुलाम तो अब दिया नहीं जा सकता, लिहाजा आका को कीमत देनी पड़ेगी। आपने पढ़ा है कीमत और अर्श में से जो अकल हो वो आएगा, और यहां मसन कीमत अकल है, तो आका को कीमत देनी पड़ेगी। तवज्जो है, अब पहली जिनायत वाला जो है मसलन उसका इतना नुकसान हुआ कि पूरी कीमत से भी वो नुकसान पूरा नहीं होता, तो वो कम से कम पूरी कीमत तो जरूर लेगा, अकल तो जरूर लेगा ना, तो वो पूरी कीमत का हकदार ठहरा। किसका हकदार ठहरा? तवज्जो से, पूरी कीमत का हकदार ठहरा, क्योंकि उस वक्त और कोई जिनायत नहीं थी, सिर्फ एक जिनायत थी, और एक जिनायत हो तो वो पूरी कीमत ले लेता है, बशर्ते कि उसका नुकसान उससे भी ज्यादा हुआ हो। बात समझ में आ रही? तो वो पूरी कीमत का हकदार ठहरा। उसके बाद दूसरी जिनायत की गुलाम ने, और दूसरी जिनायत जब की तो पहली जिनायत भी मौजूद है, तो दूसरी जिनायत वाले का हक सिर्फ आधी कीमत है, पूरी नहीं, क्योंकि एक जिनायत पहले से मौजूद है, और पहले वाले का हक कितना बनता है? पूरी कीमत बनता है, क्योंकि उस वक्त दूसरी जिनायत मौजूद नहीं, तो गोया पहले का हक हुआ पूरी कीमत और दूसरे का हक हुआ आधी कीमत। और ये जो पूरी कीमत है, पूरी कीमत वाली पहली जिनायत, इसका सबब कौन बना? गासिब बना, तो लिहाजा गासिब पर पूरी कीमत आएगी। तवज्जो है, गासिब पर पूरी कीमत आएगी। यह है मसले की सूरत पर पूरी। पहली जिनायत वाला हकदार है किसका? पूरी कीमत का, और दूसरी जिनायत वाला हकदार है आधी कीमत का, और गासिब पर जमान कितना आना चाहिए? पूरे कीम
जी
तवज्जो है, फिर
जी
समझ लें। अब मैं फिर आगे मसले की तफसील बयान करने लगा हूं। पहली जिनायत जिसकी हुई उसका हक कितना बनता है?
पूरी
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 कीमत।
जिनायत
दूसरी जिनायत वाले का हक कितना बनता है? आधी
आधी
कीमत।
कीमत
और गासिब के ऊपर जमान कितना आना चाहिए?
पूरी
पूरी कीमत।
पूरी
क्योंकि
कीमत आना
पहली
चाहिए
जिनायत गासिब के पास हुई और
जी,
पहली जिनायत की वजह से कितना देना पड़ेगा?
पूरी
पूरी कीमत। तो
कीमत
वो गासिब पर आएगी। अब बात समझ में आ गई,
जी।
अब तफसील सुनो, अब ये हल हो जाएगा कि हुआ कैसे। देखो, गुलाम ने एक जिनायत गासिब के पास की, गुलाम ने दूसरी जिनायत आका के पास की, लिहाजा आका पर जमान आया। इस होना तो ये चाहिए था गुलाम दे दे, लेकिन आका ने तो मुदब्बर बनाया हुआ है, गुलाम तो दे नहीं सकते। तो आका पर जमान आया कि ये तुमने गोया जुर्म किया, इनका हक रोक लिया। और कितना हक रोका? मुदब्बर को
जी
रोका है, तो उसकी
मुदब्बर
कीमत उसका कायम मकाम हो जाएगी। तो आका को पूरी कीमत देना पड़ेगी। तवज्जो है,
जी
पूरी कीमत। अब वो एक को तो नहीं देगा, जिनायतें दो हैं, तो लिहाजा आधी कीमत पहली जिनायत वाले को दे देगा और आधी कीमत दूसरी जिनायत वाले को। पहली जिनायत वाले को कितना मिला? आधा। और अभी आधा बाकी है। और ये जो पहली जिनायत वाले को आधा देना पड़ा, ये किसकी वजह से देना पड़ा? गासिब की। लिहाजा आका जाएगा और उस गासिब से आधी कीमत ले आएगा। तवज्जो है, गासिब से अभी सिर्फ आधी ली है, आधी कीमत ले आया। वो जो पहली जिनायत वाला है उसको पता चला कि आका के पास फालतू माल आ गया है गुलाम के बदले में ही, और मेरा तो अभी पूर्व में हक बनता था। वो आएगा और आकर ये आधी भी उससे ले जाएगा। तो पहली जिनायत वाले को पूरी कीमत मिल गई, पहली जिनायत वाले को पूरी कीमत मिल गई। और ये पूरी कीमत किसकी वजह से गई? गासिब की वजह से। और गासिब से अभी कितना वसूल हुआ है? आधा। लिहाजा आका दोबारा रुजू करेगा और मजीद आधी कीमत उससे ले आएगा और ये आका की हो जाएगी। अब मसला पूरा हो गया, सूरत समझ में आ गई। ये था शेखैन रहिमहुमल्ला के नजदीक, इमाम अबू हनीफा और इमाम अबू यूसुफ रहिमहुल्ला के नजदीक। वो फरमाते हैं कि जिनायत उला का हक पूरी कीमत बनती है और जिनायत सानिया वाले का हक आधी कीमत बनती है। लिहाजा जब आका पर जमान आया तो वो पूरी एक कीमत देगा, आधी एक को दे देगा, आधी दूसरी को। और ये जो पहली जिनायत वाले को आधी कीमत देना पड़ी, इसका सबब कौन बना? गासिब। चुनाचे वो जाएगा और गासिब से आधी कीमत वसूल करके ले आएगा। और पहली जिनायत वाले को तो अभी आधी कीमत मिली है और उसका हक तो पूरी में बनता है। उसको पता चला आका के पास मजीद माल आ गया है गुलाम के बदले में ही, चुनाचे वो आएगा और मजीद आधी ले जाएगा। उसके पास पूरी कीमत पहुंच गई भाई, लेकिन आका के हाथ से फिर वो जो आधी कीमत लाया था वो निकल गई। किसकी वजह से निकली? गासिब की वजह से। लिहाजा आका फिर जाएगा, गासिब से आधी कीमत ली थी, अब मजीद आधी ले लेगा। वो जो पहली जिनायत वाले को पूरी कीमत देना पड़ी, उसका सबब कौन बना था? गासिब। और गासिब से पहले आधी कीमत ली थी, अब मजीद आधी ले लेंगे ताकि वो पूरी कीमत इससे वसूल हो जाए। और वो आधी जब ले आएगा, वो आका अब अपने पास रख लेगा। गोया आका के हाथ से आधी कीमत निकली है, आधी उसके पास बच गई, वो उसकी अपनी हो गई। बात समझ में आ गई। और पहली जिनायत वाले को पूरी कीमत मिल गई और दूसरी जिनायत वाले को आधी कीमत मिल गई। और गासिब को की वजह से पहली जिनायत में पूरी कीमत वाजिब हुई थी, तो वो पूरी कीमत उससे वसूल हो गई। ये किसके नजदीक है? शेखैन रहिमहुमल्ला के नजदीक। जबकि इमाम मोहम्मद रहिमहुल्ला फरमाते हैं कि जो पहली जिनायत वाला है वो बाकी के आधा नहीं लेगा, उसको आधी कीमत ही मिलेगी। इमाम मोहम्मद रहमतुल्लाह क्या फरमाते हैं? उसको पहली वाले को भी आधी कीमत ही मिलेगी, वो बाकी के आधे वसूल नहीं कर सकता। इमाम मोहम्मद रहमतुल्लाह फरमाते हैं, देखो फिर सुनो मसला। इमाम मोहम्मद रहमतुल्लाह क्या फरमाते हैं? वो फरमाते हैं कि जब पहली जिनायत किसके पास हुई? गासिब के पास। और दूसरी किसके पास हुई? आका के पास। आका ने जमान देना है तो वो पूरी कीमत आका निकालेगा, आधी दूसरी जिनायत वाले को दे देगा और आधी पहली जिनायत वाले। तवज्जो से, आधी पहली जिनायत वाले को दे दी। और ये पहली जिनायत वाले को आधा क्यों देना पड़ा? गासिब की वजह से। किसकी वजह से? गासिब। लिहाजा आका जाएगा और आधी कीमत गासिब से ले आएगा। और आधी कीमत ले आया, शेखैन रहमहुमल्ला के नजदीक क्या था? ये जो आधी लाया है ये भी कौन ले लेगा? ये जो आधी कीमत गासिब से वो ले आया है, ये पहली जिनायत वाला ही ले लेगा। بات سمجھ میں آ رہی ہے؟ لیکن امام محمد رحمہ اللہ فرماتے ہیں نہیں، یہ جو غاصب سے آدھی قیمت لایا ہے یہ پہلی جنایت والے کو نہیں دیں گے. بھئی کیوں نہیں دیں گے؟ وہ فرماتے ہیں اس لیے توجہ سے سنو، وہ فرماتے ہیں اس لیے کہ یہ جو آقا آدھی قیمت لایا ہے غاصب سے، یہ کس کے بدلے لایا؟ یہ جو پہلے والے کو آدھی قیمت دینا پڑی، پہلے والے کو، تو پہلے والے کو جو آدھی قیمت دی تھی وہ تھی مبدل، اور اسی کے بدلے میں آقا غاصب سے آدھے پیسے لے آیا. توجہ ہے؟ پہلے والے کو آقا نے جو آدھے پیسے دیے، آدھی قیمت دی تھی، وہ آدھی قیمت کس کی وجہ سے دینی پڑی؟ غاصب. تو آقا جائے گا اور غاصب سے آدھی قیمت لے آئے گا، لیکن یہ والی آدھی قیمت اب وہ پہلی جنایت والے کو نہیں دے گا. اس لیے کیونکہ پہلی جنایت والے کو جو دیا تھا وہ تھا مبدل. آقا یہ آدھی قیمت کیوں لایا؟ غاصب سے کیوں لایا آدھی قیمت؟ یہ بدل ہے جو آقا کو پہلی جنایت والے کو دینا پڑا. آقا کو پہلی جنایت والے کو جو پیسے دینے پڑے غاصب کی وجہ سے، یہ اس کا بدل ہے. تو گویا پہلی جنایت والے کو جو آدھی قیمت مل چکی ہے وہ ہے مبدل، اور یہ جو اب غاصب سے اس کا بدل لے آیا آقا، تو یہ بدل اب اس پہلی جنایت والے کو نہیں دیں گے. ورنہ تو بدل اور مبدل منہ ایک ہی آدمی کے پاس اکٹھے ہو جائیں گے، اور بدل اور مبدل منہ دونوں کا مالک ایک ہی آدمی بن جائے، یہ درست نہیں ہے. بات سمجھ میں آ رہی ہے؟ مثلا میں آپ سے قلم لیتا ہوں اور بدلے میں آپ کو ایک کتاب دے دیتا ہوں، تو یہ قلم بدل ہے کس کا؟ کتاب کا. تو اب بدل دیکھو، ایک چیز آپ کے پاس ہے، مثلا بدل آپ کے پاس ہے تو مبدل میرے پاس ہے. اب یہ نہیں ہو سکتا کہ بدل اور مبدل دونوں کا مالک ایک ہی کو بنا دیا جائے. یہ قلم اور کتاب دونوں کا مالک آپ کو بنا دیں، یہ تو بدل اور مبدل دونوں ایک کی طرف جمع ہو گئے. یا دونوں کا مالک مجھے بنا دیں، یہ تو بدل اور مبدل دونوں ایک کے پاس جمع ہو گئے. بدل اور مبدل ایک کے پاس جمع نہیں ہوتے، دونوں ایک، یعنی دونوں کا مالک ایک شخص نہیں ہوتا. جیسے بیع میں دیکھتے ہو، بیع کے اندر آپ قیمت دیتے ہیں اور کوئی چیز خرید لیتے ہیں، تو وہ قیمت کیا ہے؟ اس کا بدل ہے. آپ نے ایک کلو چینی لی اور 100 روپیہ ادا کر دیا، تو یہ 100 روپیہ کیا ہے؟ چینی کا بدل ہے. تو چینی کے مالک آپ بن گئے اور 100 روپے کا مالک وہ دکاندار بن گیا. لیکن یہ نہیں ہو سکتا وہ 100 روپے کا بھی مالک بن جائے اور چینی کا بھی مالک بن جائے، کیونکہ بدل اور مبدل دونوں ایک ہی آدمی مالک بن جائے، یہ ٹھیک نہیں ہے. یہ اور یہ بھی نہیں ہو سکتا کہ آپ چینی کے بھی مالک بن جائیں اور 100 روپے کے بھی آپ مالک بن جائیں، کیونکہ بدل اور مبدل دونوں کا مالک ایک شخص نہیں ہو سکتا. صورت سمجھ میں آ گئی؟ تو امام محمد رحم اللہ فرماتے ہیں، پھر سنو، جب دو جنایتیں ہوئیں تو آقا کو کیا کرنا پڑا؟ تو آقا پر ایک ہی قیمت آئی، آقا نے آدھی قیمت پہلی جنایت والے کو دی اور آدھی قیمت دوسری جنایت. لیکن یہ پہلی جنایت اس کا سبب کون بنا تھا؟ غاصب بنا تھا. اس کو آدھی قیمت جو دینا پڑی وہ غاصب کی وجہ سے دینا پڑی پہلی جنایت والے کو. چنانچہ آقا جائے گا اور جا کر غاصب سے وہ آدھی قیمت لے آئے گا. تو یہ جو قیمت غاصب سے لایا یہ بدل ہے کس کا؟ وہ جو پہلی جنایت والے کو دیا تھا، تو وہ تھا مبدل اور یہ ہے بدل. لہذا یہ بدل اب پہلی جنایت والے کو نہیں دیں گے، ورنہ کیا خرابی لازم آئے گی؟ اس کے پاس تو مبدل پہلے ہی ہے، بدل بھی اس کو دے دیں تو بدل اور مبدل ایک ہی شخص کے پاس اکٹھے ہو جائیں گے. بات سمجھ میں آ گئی؟ تو امام محمد رحمہ اللہ کے نزدیک بس مسئلہ اتنا ہی ہوگا، ایک ہی دفعہ رجوع کرے گا آقا اور آدھی قیمت لے آئے گا اور خود رکھ لے گا، اور دونوں جنایتوں والوں کو آدھی آدھی قیمت ہی ملے گی، اور غاصب پر بھی آدھی قیمت ہی کا زمان آئے گا. بات سمجھ میں آ گئی؟ دوسری صورت، اگر غلام نے پہلی جنایت آقا کے پاس کی، کس کے پاس؟ آقا کے پاس کی، اور دوسری جنایت غاصب کے پاس کی. توجہ ہے؟ اب مسئلہ برعکس ہے، پہلی جنایت کی ہے آقا کے پاس اور دوسری جنایت کی ہے غاصب کے پاس، تو اس صورت میں پھر دو جنایتیں ہو گئیں. آقا پوری قیمت نکالے گا اور آدھی قیمت پہلی جنایت والے کو دے گا اور آدھی قیمت دوسری جنایت والے کو دے گا، और ये जो दूसरी जिनायत वाले को आधा दिया ये किसकी वजह से दिया? गासिब की वजह से, क्योंकि दूसरी जिनायत गासिब के पास की थी। तो अब आका जाएगा और गासिब से आधी कीमत ले आएगा। और फिर याद रखो ये जो आका आधी कीमत ले आया ये फिर पहली जिनायत वाला उससे ले लेगा, पहली जिनायत वाला उससे, क्योंकि पहली जिनायत वाले का हक कितना बनता है? पूरी कीमत। और दूसरी जिनायत वाले का हक कितना बनता है? आधी कीमत। पहली जिनायत वाले का हक पूरी कीमत क्यों बनता है? क्योंकि उस वक्त उस जब उसकी जिनायत हुई थी उस वक्त मुकाबले में और कोई जिनायत नहीं थी, जब और कोई जिनायत नहीं थी तो उसका हक पूरी कीमत बन गया। और जब दूसरी जिनायत हुई उस वक्त तो पहली जिनायत मौजूद थी, लिहाजा उसका हक आधी कीमत हुआ न के पूरी कीमत। बात समझ में आ गई? फिर सुने क्या सूरत, कि अगर पहली जिनायत किसके पास की? आका के पास, और दूसरी जिनायत गासिब के पास, तो इस सूरत में आका जामिन होगा पूरी कीमत का। आधी कीमत पहली जिनायत वाले को दे देगा और आधी कीमत दूसरी जिनायत वाले को। और ये दूसरी जिनायत वाले को आधी कीमत चूंकि गासिब की वजह से देनी पड़ी तो गासिब पर रुजू करेगा और उसे आधी कीमत ले आएगा। और पहली जिनायत वाले को अभी कितना मिला है? आधी कीमत मिली। तो ये जो बाकी आधी आका ले आया गासिब से ये भी पहली जिनायत वाला आकर उसे ले लेगा, क्योंकि पहली जिनायत वाले का हक पूरी कीमत है तो वो ले लेगा उससे। तो पूरी कीमत किसको मिल गई? पहली जिनायत वाले को। और आधी कीमत किसको मिल गई? दूसरी जिनायत वाले को। और आका के हाथ से पूरी कीमत निकल गई, ठीक है, जिनायत में पूरी कीमत आती है आका पर। तो गोया नुकसान कितना हुआ? डेढ़ डेढ़ कीमत का, डेढ़ कीमत पूरी पहली जिनायत वाले को और आधी दूसरी जिनायत वाले को। जमान कितना देना पड़ा? डेढ़ जिनायत, और डेढ़ में से एक पूरा किस पर आ गया? आका पर, और आधा किस पर आ गया? गासिब पर आ गया। सूरत समझ में आ गए? अच्छा देखिए भाई अब किताब पर कहते हैं फईन जना मुदब्बर इंदा गासिबी ही, अगर जिनायत की मुदब्बर ने अपने गासिब के पास यानी पहली जिनायत की, सुम इंदा सैयदी ही, फिर दूसरी जिनायत अपने आका के पास की, अक्स सुन या इसका बरअक्स था, यानी पहली जिनायत आका के पास और दूसरी जिनायत गासिब के पास, तो कहते हैं जमीना कीमतहु लहुमा, तो आका जो है वो उस मुदब्बर की कीमत का जामिन होगा, लहुमा उन दोनों जिनायत वालों के लिए पूरी कीमत देगा। वर्रजा बिन निस्फीहा अलल गासिबी, और फिर आका जो है वो रुजू करेगा उस कीमत के निसफ के साथ अलल गासिबी, किस पर? गासिब पर। वदफा इलल अव्वली, और फिर ये जो आधा ले आया उससे ये फिर किसको दे देगा? पहली जिनायत वाले को। दोनों सूरतों में, चाहे पहली जिनायत आका के पास हुई हो चाहे गासिब के पास, दोनों सूरतों में जो पहली मर्तबा रुजू के बाद आधी कीमत आती है वो किसको देनी पड़ेगी? पहली जिनायत वाले को, ताकि उसको पूरी कीमत मिल जाए, ताकि उसको पूरी कीमत मिल जाए। सुम फिल उला, अच्छा फिर पहली सूरत में आका ने दो दफा रुजू किया था, जब पहली जिनायत गासिब के पास थी और दूसरी जिनायत आका के पास थी, उस सूरत में आका ने दो दफा रुजू किया था। क्यों दो दफा रुजू किया था? क्योंकि पहली जिनायत गासिब के पास पाई गई थी और पहली जिनायत की वजह से पूरी कीमत देना पड़ रही है पहली जिनायत वाले को, तो उससे एक दफा आधा वसूल करेंगे आधी कीमत और दूसरी दफा दोबारा क्या करेंगे? आधी कीमत। तवज्जो है कि नहीं है मेरा? तवज्जो नहीं है भाई। पहली जिनायत वाले का हक कितना? पूरी कीमत। और दूसरी जिनायत वाले का हक कितना? आधी कीमत। और जब पहली जिनायत गासिब के पास हुई तो गासिब पर दो दफा रुजू करेंगे, क्योंकि एक रुजू में तो हम आधी कीमत उससे लेते हैं, और पहली जिनायत किसके पास हुई है? गासिब के पास, तो उस जिनायत की वजह से कितना जमान आया? पूरी कीमत का। और जब आका उस पर रुजू करता है एक दफा में तो कितनी लेता है? आधी कीमत। और वो आधी कीमत जब पहले को दे देता है तो फिर दोबारा रुजू करके दोबारा उससे आधी कीमत लेगा। बात समझ में आ गई? तो वो सूरत जिसमें पहली जिनायत किसके पास हुई थी? गासिब के पास। तो उस सूरत में गासिब पर दो दफा रुजू होगा शेखैन रहमहुमल्ला के नजदीक, और हर रुजू में आधी आधी कीमत निकलेगी, तो गोया पूरी कीमत उससे वसूल हो गई। और उस सूरत में जबकि पहली जिनायत आका के पास हुई है, तो उस सूरत में भी पूरी कीमत किसको देना पड़ेगी? पहली जिनायत वाले को। लेकिन उसमें गासिब पर एक ही दफा रुजू होगा, दोबारा रुजू नहीं होगा, क्योंकि वहां गासिब के पास दूसरी जिनायत हुई है और दूसरी जिनायत में तो आधी कीमत आती है, और एक दफा जब रुजू करेंगे तो आधी कीमत तो निकल आएगी, तो दोबारा रुजू नहीं करेंगे। मसला समझ में आ गया? तो ये बयान कर रहे हैं, कहते हैं सुम्मा फिल ऊला, फिर पहली सूरत में, पहली सूरत कौन सी थी? जब पहली जिनायत गासिब के पास की थी, उसमें रजा भी अलल गासिबी, वो आका रुजू करेगा उस निसफ के साथ दोबारा किस पर? गासिब पर। एक दफा पहले रुजू कर चुका है, अब दोबारा रुजू करेगा। वह फिसानियती, और दूसरी सूरत में ला दोबारा रुजू नहीं करेगा। आई गसबारा जुलून मुदब्बरान, यानी गसब किया एक आदमी ने किसी मुदब्बर को, फजना इंदहू खता अन, फिर जिनायत की उस मुदब्बर ने इंदहू उस गासिब के पास, खता अन गलती से, सुम्मरद्दहु अलल मौला, फिर गासिब ने गुलाम वापस लौटा दिया आका को, फजना इंदहु खतान, फिर उस मुदब्बर ने दूसरी जिनायत कर दी आका के पास गलती से, औकान अल अमरु बिल अक्सी, या मामला जो था इसके बरअक्स था कि पहली जिनायत आका के पास की और दूसरी जिनायत गासिब के पास की। खुद बतला रहे हैं बरअक्स कैसे था, आई जना इंदल मौला खता अन सुम्मा गसबहू रजुलुन फजना इंदहू खता अन, के जिनायत की उसने आका के पास गलती से, फिर उस गुलाम को गसब कर लिया एक आदमी ने, तो उसने दूसरी जिनायत की उस गासिब के पास गलती से। सूरत समझ में आ रही है? फफिस सूरतैनी, तो दोनों सूरतों में यजमनुल मौला कीमतहू लि अजलिल जिनायतैन, तो दोनों सूरतों में आका जो है वो जामिन होगा उस पूरे मुदब्बर की कीमत का, लि अजलिल जिनायतें, दो जिनायतों की वजह से। सुम्मा यर्जिउ बिनिस्फिहा अलल गासिबी, फिर आका रुजू करेगा उसकी निस्फ कीमत के साथ गासिब पर। सुम्मा यदफउ हादा निस्फ इला वलील जिनायतिल उला, फिर आका हवाले कर देगा ये निसफ जिनायत उला वाले को। ये आधा किसको दे देगा? जिनायत उला के वली को। कौन सा आधा? जो कहां से लाया है? गासिब से। दून सानियती, दूसरे को नहीं देगा, पहले को ये आधा दे देगा। दून सानियती, दूसरी जिनायत वाले को नहीं देगा, क्योंकि दूसरी जिनायत वाले का हक तो आधी कीमत बनता था और वो आधी कीमत तो उसको मिल चुकी है। ये माना है कि सुम्म यदफउहा निस्फ इला वलील जिनायतिल उला दून सानियति, फिर हवाले कर देगा ये वाला निस्फ पहली जिनायत वाले के, न के दूसरी जिनायत वाले के। भाई दूसरी जिनायत वाले को क्यों नहीं देंगे? मैंने बतला दिया, क्योंकि उसका हक बनता ही आधे में है, क्योंकि उससे पहले एक और जिनायत मौजूद है, उसका भी हक है। ये माना, देखो खुद वजह जिक्र कर रहे हैं, लिअन्ना हक्कहु लम यजिब इल्ला वल मुज़ाहिमु क़ाइमुन, इसलिए क्योंकि दूसरी जिनायत वाले का हक लम यजिब, वो वाजिब नहीं हुआ, इल्ला वल मुज़ाहिमु क़ाइमुन, मगर ये के मुकाबिल मौजूद था। इधर देखो, दूसरी जिनायत वाले का जब हक आया तो पहली जिनायत यानी उसका मुकाबिल जो था, दूसरी का मुकाबिल पहली जिनायत है ना, देखो जब पहली जिनायत हुई तब तो दूसरी मौजूद नहीं थी, लिहाजा पहले का हक पूरी कीमत, और दूसरी जिनायत जब हुई तो उसका मुकाबिल यानी मुजाहिम यानी पहली जिनायत मौजूद थी, तो उसका हक आधा हुआ, पूरा न हुआ। यही जिक्र कर रहे हैं, लिअन्ना हक्कहु लम यजिब इल्ला वल मुजाहिमु क़ाइमुन, इसलिए क्योंकि दूसरी जिनायत वाले का हक वाजिब नहीं हुआ, मगर ये कि उसका मुकाबिल मौजूद था, यानी पहली जिनायत मौजूद थी। फलम यजिब, लिहाजा यहां होना चाहिए इल्ला निस्फ, भाई फलम यजिब इल्ला निस्फ, तो इसका हक वाजिब नहीं हुआ मगर आधा, आधी कीमत वाजिब हुई। तो बहरहाल ये बाकी किसी नुस्खे में यहां इल्लन निस्फ नहीं है, या यूं कह लो कि जो कहा ना, ये जो इधर देखो, जो आका ने रुजू किया गासिब पर और उससे आधी कीमत ले आया, अभी इन्होंने बताया वो आधी कीमत पहली जिनायत वाले को देगा, दूसरे को नहीं देगा। शायद इसकी तरफ फिर इशारा हो कि ये दूसरे को देना वाजिब ना हुआ, क्योंकि ये उसका हक नहीं है। बात समझ में आ गई। फलम यजिब, ये जो वसूल करके आका लाया है, ये दूसरे को देना वाजिब नहीं, क्योंकि उसका हक नहीं है। या फलम यजिब इल्ला निस्फा, दूसरे का हक वाजिब नहीं हुआ मगर आधा, और वो उसको मिल चुका है। तो जैसे भी इबारत आप, अच्छा जी, बात समझ में आ गई। कहते हैं फईदा दफा, फिर जब आका ने इसको दे दिया, तवज्जो है, आका ने आधी आधी कीमत दोनों को दे दी और फिर गासिब पर रुजू करके आधी कीमत ले आया, और आधी कीमत ला के फिर किसको दे दी, पहली जिनायत वाले को। ये पहली सूरत है, पहली जिनायत वाले को दे दी। तो क्या अब आका दोबारा रुजू करेगा या नहीं करेगा? तो शेखैन रहमतुल्लाह फरमाते हैं दोबारा रुजू करेगा। गासिब से अभी आधी कीमत वसूल हुई है, हालांकि पहली जिनायत की वजह से पूरी कीमत का जमान आया है, तो अभी आधी मजीद वसूल करनी है, लिहाजा रुजू करेगा। कहते हैं फईदा दफा, फिर ये वाला निसफ जब आका पहली जिनायत वाले के हवाले कर दे, तो हल यरजू बिही अलल गासिबी अमला, क्या फिर इसके साथ रुजू करेगा गासिब पर या नहीं? कहते हैं फफी सूरतिल उला यरजू वफी सूरतिल अक्सिला, कि पहली सूरत में रुजू करेगा। पहली कौन सी सूरत? जब पहली जिनायत कहां थी? गासिब के पास। और दूसरी सूरत में जब पहली जिनायत आका के पास थी, उसमें रुजू नहीं। यह माना है फफी सूरतिल उला यरजू, तो पहली सूरत में आका रुजू करेगा, वफी सूरतिल अक्सिला और बरअक्स सूरत के अंदर रुजू नहीं करेगा। वहाजा इंद अबी हनीफत व अबी यूसुफ रहिमहुमल्लाह, और ये शेखैन रहिमहुमल्लाह के नजदीक है। वकाल मुहम्मद रहिमहुल्लाह, और इमाम मुहम्मद रहमहुल्लाह फरमाते हैं निस्फुल कीमति लती रजा बिही अलल गासिबी लयुसल्लमु लिल मौला। इमाम मुहम्मद रहमहुल्लाह क्या फरमाते थे? इमाम मुहम्मद रहमहुल्लाह क्या फरमाते हैं? पहली जिनायत वाले को भी आधी कीमत दे दी और दूसरी जिनायत वाले को भी आधी कीमत दे दी, और फिर आका ने रुजू किया और आधी कीमत फिर किससे ले आया? गासिब पर। पहला रुजू किया है, पहला गासिब से आधी कीमत ले आया। तो इमाम मोहम्मद रहमतुल्लाह फरमाते हैं ये पहली जिनायत वाले को नहीं देंगे, वरना तो बदल और मुबदल मिन्हू का इज्तिमा लाजिम आएगा एक ही शख्स के पास। बात समझ में आ गई। क्योंकि ये गासिब पर क्यों रुजू किया? क्योंकि ये पहली जिनायत वाले को दिया था, इसलिए। तो कहते हैं वकाल मोहम्मद रहिमहुल्लाह, और इमाम मोहम्मद रहमतुल्लाह फरमाते हैं निस्फुल कीमति लती रजा बिही अलल गासिबी लयुसल्लमु लिल मौला, कि वो आधी कीमत जिसके साथ आका ने गासिब पर रुजू किया था, जो उसे लेकर आया है, लयुसल्लमु लिल मौला, ये अलबत्ता खास रहेगी आका के लिए, यानी आका के पास ही रहेगी। सल्लम युसल्लिमु का एक माना है खास करना, तो लयुसल्लमु लिल मौला, तो ये जो आधा है ये खास होगा किसके लिए? मौला यानी आका के लिए ही होगा, पहली जिनायत वाले को नहीं देना भाई। वला युदफाउ इला वली जिनायतिल उला, और ये पहली जिनायत वाले के हवाले नहीं किया जाएगा, लिअन्नहु इवजु मा अखज़ा वली जिनायतिल उला, इसलिए क्योंकि ये जो आधा है जो वो कहां से लाया है? गासिब से। ये किसका इवज है? जो पहले वाले को आधा दिया था, तो वो मुबदल और ये उसका बदल, तो ये बदल भी अगर उसको दे दें तो मुबदल और बदल दोनों एक के पास जमा हो जाएंगे। तो कहते हैं लिअन्नहु इवजु मा अखज़ा वलीयुल जिनायतिल उला, इसलिए क्योंकि ये इवज है, ये जो गासिब से आधी कीमत ले आया है ये इवज है, मा अखजा वो जो ले लिया था, वलीयुल जिनायतिल उला, किसने? जिनायत उला के वली ने, ये उसका इवज लेकर आया है। फला युदफाउ इलैही, लिहाजा ये इवज जो है उस पहली जिनायत वाले को नहीं देंगे, कैला यजतमी अल बदल वल मुबदल फी मिल की शख्स वाहिदिन, ताकि कहीं जमा ना हो जाए बदल और मुबदल एक ही शख्स की मिल्कियत में। लहुमा शेखैन रहिमहुमल्ला की दलील ये है कि अन्ना हक अल अव्वली फी जमी अल कीमती, کہ پہلی جنایت والے کا حق جو ہے وہ پوری قیمت میں ہے. لِأَنَّهُ حِينَ جَنَى فِي حَقِّهِ لَا يُزَاحِمُهُ أَحَدٌ, اس لیے کیونکہ جب غلام نے جنایت کی پہلے والے کے حق میں تو لا يُزَاحِمُهُ أَحَدٌ, تو کوئی ایک بھی اس کے مقابل نہیں تھا, کوئی دوسری جنایت نہیں تھی, تو اس کا حق پوری قیمت میں ہوا. وَإِنَّمَا يَنْتَقِصُ بِاعْتِبَارِ مُزَاحَمَتِ الثَّانِي, اور اس کا حصہ تو کم ہو گیا دوسری جنایت کی مزاحمت کی وجہ سے. دوسری جنایت جب مقابلے میں آ گئی تو اس کی وجہ سے اس کو ابھی آدھی قیمت ملی ہے. آدھی قیمت کس کے پاس چلی گئی؟ دوسری کے پاس. تو اب جو آدھی مزید آئے گی وہ اس کو دے کر اس کا حق پورا کیا جائے گا. تو اس کا حق کتنا تھا پوری میں, لیکن جب آقا قیمت دے گا تو کتنی دے گا؟ آدھی. تو ابھی پورا حق تو اس کو نہیں ملا نا, اور یہ اس کو کم حصہ کیوں ملا؟ کیونکہ مقابلے میں دوسری جنایت آ گئی. تو حق تو پورے میں ہے لیکن ملا ابھی آدھا ہے, تو ابھی باقی بھی وہ لے گا. بات سمجھ میں آئے؟ وَإِنَّمَا يَنْتَقِصُ بِاعْتِبَارِ مُزَاحَمَتِ الثَّانِي, اور اس کا حصہ جو کم ہو گیا وہ دوسری جنایت کے مزاحمت کے اعتبار سے ہے, اس کے مقابل ہونے کے اعتبار سے ہے. فَإِذَا وَجَدَ شَيْئًا مِّن بَدَلِ الْعَبْدِ فِي يَدِ الْمَالِكِ, پس جب یہ پا لے, جب یہ پہلی جنایت والا اس کو ابھی کتنا ملا ہے؟ آدھا. بھائی آقا اولن قیمت دے گا, آدھی کس کو دے دے گا؟ پہلی جنایت والے کو. اور آدھی قیمت کس کو دے گا؟ تو پہلی والے کو تو ابھی آدھا ملا ہے. اب آقا جب غاصب سے اور مال لے آیا تو اس کو اور مال نہ مل گیا, نظر آ گیا آقا کے پاس, اور اس کا حق بھی ابھی باقی ہے, تو وہ آدھا بھی یہ اسے لے لے گا. بات سمجھ میں آئی؟ فَإِذَا وَجَدَ شَيْئًا, پس جب اس پہلی جنایت والے نے کوئی چیز پا لی, مِن بَدَلِ الْعَبْدِ, غلام کے بدل میں سے, فِي يَدِ الْمَالِكِ, کس کے قبضے میں؟ مالک کے قبضے. مالک کہاں سے لایا مزید؟ غاصب سے. وہ اس کے پاس اس نے پا لی, فارغن, جو اس کے پاس فارغ ہے, زائد ہے, يَأْخُذُهُ مِنْهُ, تو یہ پہلی جنایت والا مالک سے وہ چیز لے لے گا. پھر سنو ترجمہ, فَإِذَا وَجَدَ شَيْئًا مِّن بَدَلِ الْعَبْدِ فِي يَدِ الْمَالِكِ فَارِغًا يَأْخُذُهُ مِنْهُ لِيَتِمَّ حَقُّهُ, پس جب یہ پہلی جنایت والا کوئی چیز پائے غلام کے بدل میں سے آقا کے قبضے میں, فارغن, کہ وہ فارغ ہو, يَأْخُذُهُ, فارغ ہو یعنی کسی اور جنایت والے کو نہیں دینا, کسی اور جنایت والے کو نہیں دینا, آقا کے پاس فارغ ہے, تو يَأْخُذُهُ مِنْهُ لِيَتِمَّ حَقُّهُ, تو یہ پہلی جنایت والا اس چیز کو لے لے گا آقا سے, لِيَتِمَّ حَقُّهُ, تاکہ اس پہلی جنایت والے کا حق پورا ہو جائے. بات سمجھ میں آ گئی؟ فَإِذَا أَخَذَ مِنْهُ, پس جب یہ پہلی جنایت والا اس کو لے لے گا, يَرْجِعُ بِهِ الْمَوْلَى عَلَى الْغَاصِبِ, تو رجوع کرے گا آقا غاصب پر, دوبارہ رجوع کرے گا. ایک دفعہ تو پہلے آدھے لے آیا تھا جو اس نے لے لیے, اب دوبارہ کیا کرے گا؟ رجوع. یہ معنی ہے. تو فَإِذَا أَخَذَ مِنْهُ, جب وہ پہلی جنایت والے نے یہ حصہ لے لیا آقا سے, تو يَرْجِعُ بِهِ الْمَوْلَى عَلَى الْغَاصِبِ, تو آقا رجوع کرے گا غاصب پر, یعنی دوبارہ رجوع کرے گا, ایک بار پہلے رجوع کر چکا ہے. لِأَنَّهُ أَخَذَهُ مِنْهُ بِسَبَبٍ كَانَ عِنْدَ الْغَاصِبِ, اس لیے کیونکہ پہلی جنایت والے نے اس سے وہ آدھی قیمت لے لی, بِسَبَبٍ, ایک ایسے سبب کی وجہ سے, كَانَ عِنْدَ الْغَاصِبِ, جو کس کے پاس تھا؟ غاصب کے پاس. پہلی جنایت والے کو پوری قیمت دینا پڑ گئی, اور یہ پہلی جنایت کہاں ہوئی تھی؟ غاصب کے پاس, لہذا غاصب سے پوری قیمت اب وصول کریں گے. آدھی پہلے وصول کی تھی اور دوبارہ رجوع کر کے پھر آدھی وصول کر لیں گے. یہ ماننا ہے. لِأَنَّهُ أَخَذَهُ مِنْهُ بِسَبَبٍ كَانَ عِنْدَ الْغَاصِبِ, اس لیے کیونکہ پہلی جنایت والے نے جو مزید وصول کر لیا آقا سے, وہ اس سبب کی وجہ سے تھا جو غاصب کے پاس پایا گیا تھا. وَلَا يَرْجِعُ بِهِ فِي صُورَتِ الْعَكْسِ, لیکن برعکس صورت کے اندر آقا دوبارہ رجوع نہیں کرے گا. جب پہلی جنایت کس کے پاس کی؟ آقا کے پاس, پھر آقا رجوع دوبارہ نہیں کرے گا. لِأَنَّ الْجِنَايَةَ الْأُولَى كَانَتْ فِي يَدِ الْمَالِكِ, اس لیے کیونکہ اس وقت جو پہلی جنایت تھی وہ آقا کے قبضے میں ہوئی تھی. کس کے قبضے میں؟
آقا کے قبضے میں.
تو آقا کے قبضے میں ہوئی تھی, اور دوسری جنایت किसके पास थी? गासिब के पास, और दूसरी जिनायत की वजह से तो आधी कीमत आई है, और गासिब पर एक दफा रुजू करके आधी कीमत वसूल हो चुकी है, दोबारा उस पर रुजू नहीं किया जाएगा। बात समझ में आ गई? अच्छा चलिए, बस भाई, हादा हुवल मराम, वल्लाहु आलम बिहकीकतिल कलाम।